बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल
जब उसको हातमा राहदानी आउँछ जब उसको हातमा राहदानी आउँछ बोकेर सिधै देशको राजधानी आउँछ वर्षौं अघि नै आस देखाइएको थियो वर्षौं अघि नै आस देखाइएको थियो यो शहर पखाल्नलाई पानी आउँछ बोकेर सिधै देशको राजधानी आउँछ बगैँचामा छिल्लिएका प्रेम जोडी हेर्छु बगैँचामा छिल्लिएका प्रेम जोडी हेर्छु कहीं नभा यिनलाई जवानी आउँछ बोकेर सिधै देशको राजधानी आउँछ कवि अस्पतालमा छटपटाएको बेला कवि अस्पतालमा छटपटाएको बेला धन दिन कुन चाहिँ ज्ञानी आउँछ बोकेर सिधै देशको राजधानी आउँछ सास सकियो बगरमा शरीर जल्नेछ सास सकियो बगरमा शरीर जल्नेछ आफ्नालाई याद र बाँकी खरानी आउँछ जब उसको हातमा राहदानी आउँछ बोकेर सिधै देशको राजधानी आउँछ इलामको कन्यामका राज अविरल यात्रीको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा सुमधुर नेपाली गजलहरूका साथमा गएको साता जस्तै हामी अन्तर्वार्ता सुन्नेछौं। गएका दुई साता हामीले बुलबुलमा तीनजना अतिथिसँग नेपाली गजल गायनको इतिहासदेखि वर्तमानसम्मका चर्चा गर्यौं। यसरी दुई हप्तासम्म एउटै विषयको बुलबुल चलिरहँदा आफ्ना गजल कहिले वाचन होला भनेर कुरेर बस्ने कतिपय बुलबुलिन मित्रहरूमाथि अन्याय भएको महसुस गरेको छु। तर पनि यो ऐतिहासिक बहस जरूरी थियो र छ जस्तो लाग्छ। नेपाली गजल चर्चित भएर संगीत आकाशमा छाउनुपर्छ भन्ने कुरामा तपाईँ सबैले जस्तै बुलबुलले पनि एउटा सपना सजाएको छ। यसर्थ यो छलफल कुनै न कुनै हदसम्म प्रभावकारी रहला भन्ने मेरो अनुमान छ। यो बहसले एउटा मात्र नयाँ संगीतकार गजलकार वा गायकमा सकारात्मक परिवर्तन ल्याउन सक्यो भने बुलबुललाई म सार्थक मान्नेछु। कतिपय गजल बुझेका मित्रहरूले यसप्रति राम्रो कार्यक्रम भन्ने प्रतिक्रिया पनि दिनुभएकोले हामीलाई प्रोत्साहन पनि मिलेको छ। बुलबुलमा गत साता हामीसँग तीनजना अतिथि स्टुडियोमा हुनुहुन्थ्यो। गजलका जानिफकार प्राध्यापक डाक्टर कृष्ण हरि बराल, संगीतकार गैरे सुरेश र गजल श्रोताका प्रतिनिधिको रूपमा मैले गजलकार तथा समीक्षक केशव भट्टराईलाई निम्त्याएको थिएँ। अनामण्डलीका सदस्य पनि हुनुहुन्छ उहाँ। तीनजना बीचको छलफल गत साता हामीले जति सुन्यौं त्यसभन्दा बढी अरू पनि कुराहरू भए जसलाई हामीले रेकर्ड गरेर राखेका छौं र आज त्यहीदेखि अगाडिको भाग सुन्दैछौं।
नामुद गजलकार गीतकारका एकदमै न्यून संख्या हामीले अमलामा गर्न सकिने चर्चित व्यक्ति गर्नु पर्यो भने एकजना तपाईँ पनि पर्नुहुन्छ होइन। तपाईँहरूकै मार्ग पछ्याउने गीतकार हामीले इस्टाब्लिस गर्नको लागि तपाईँहरूको पहल के छ?
सबभन्दा सुन्नु, सबभन्दा ठुलो कुरो त मेरो पहिलो पहल, मैले गीत सिद्धान्त र इतिहास भन्ने किताब लेखेँ। म एउटा यस्तो गीतकार हुँ जसले गीतकारको इतिहास लेखे। सामान्यतया एउटा गीतकारले अर्को गीतकारलाई प्रमोसन गर्ने, यस्तो गर्ने, यो गर्ने परम्परा हामी कहाँ छैन।
त्यो पुस्तकमा यो कुरा छ, एकछिन सर मैले रोकेँ, त्यो कुरामा यो चिज छ कि जस्तो चलचित्रमा होस् आधुनिकमा होस् जेमा पनि सरलाई नै खोजी खोजिकन त्यहाँ मान्छेहरू पुग्ने अनि गीत देखाउन लाउने, फेरि तपाईँको सफल हुने भाग्य जसले त्यो भन्दिनँ, तपाईँको अध्ययनले दिइरहेको छ, त्यो कुरा पनि त्यसमा आउँछ कसरी बनिन्छ?
त्यो त के हो भने गीत के हो, गीतमा कस्ता तत्त्व हुन्छन्, गीतमा विशेषता कस्तो हुन्छ, त्यहाँ के हुनुपर्छ, संस्कृतमा गीत कस्तो छ, अङ्ग्रेजीमा कस्ता गीत आए, नेपालीको होल गीतको विकासक्रम मैले त्यतिखेर लेखेको हुँ होइन। हरेक गीतकारको त्यहाँ इतिहास छ। तर अहिले अर्को बुक मेरो एकाडेमीबाट आउँदैछ, गीत कसरी लेख्ने, अब मलाई प्र्याक्टिकलतिर जानु पऱ्यो भन्ने लाग्यो। जो चाहिँ भर्खर सिक्दै हुनुहुन्छ उहाँहरूको लागि मैले के काम गर्ने भन्ने लागेर मैले गीत कसरी लेख्ने भनेर लेखेर दिएको छु, सायद त्यो चाँडै आउँदैछ। अब यसको अर्थ मैले के हो भने मैले गीतकारकै लागि गरे काम हुने, यी चाहिँ मैले व्यक्तिगत मेरो आफ्नोभन्दा पनि उहाँहरूको लागि गरे हो। अब आफूले गीत लेख्नु त आफ्नो ठाउँमा छ,
गीत गजल लेख्नलाई लेखेर मात्र हुँदैन, त्यसपछि वरिपरिको परिवेश सबै बुझेर अध्ययन पनि गरिरहनु पऱ्यो,
एकदम जरुरी। अब पहिलो कुरा के हो भने हामी प्रयोग भन्छौँ, अब यो कुरो बताउनु जरुरी छ। प्रयोग चाहिँ इतिहास थाहा नभई हुँदैन। हामीले सम्पूर्ण भनौँ न कहिलेदेखि गीत गाइयो हामी कहाँ, होइन, हिरा गाइनेनी भन्ने थिइन्, माधवर सिंह थापाको गुण गाउँथिन् र गीत गाउँथिन्, गीत सुनाउँथिन् हिरा गाइनेनीले। त्यो गीत चाहिँ अङ्ग्रेजीमा अनुवाद भएर मैले त्यसको चाहिँ नेपाली अनुवाद गरेर राखेको छु, गीत सिद्धान्त र इतिहासमा हिरा गाइनीले माथवर सिंहको पालाको अब सेतुरामहरूबाट गीतको गायन सुरु हो त्यहाँबाट सबै गीत नहेरिकन नपढिकन यहाँ निस्केका गीत सङ्ग्रह नपढिकन मैले नयाँ लेख्ने भएर त मैले दाबी गर्न सक्दिनँ न त्यहाँ कसैले त्यो भाव लेखेको छ कि न त्यहाँ त्यो बिम्ब कसैले प्रयोग गरेको छ कि भन्ने कुरा हुन्छ एउटा त्यो जान्नु जरुरी छ अर्को संसारमा गीत कसरी चलिरहेको छ भन्नु न गीतले त नोबेल प्राइजको लागि चाहिँ नोमिनेट भएर गीत गएको छ एउटा गीत जबकि सिङ्गो महाकाव्य धेरैको नोमिनेट भएको छैन सिङ्गो नाटक नोमिनेट भएको छैन आन्सर्स आर फ्लोइङ अन द विन्ड भन्ने बब ड्यालनको गीत नोमिनेसन भएको नोबेल प्राइजको लागि गीत भनेर सानो भनेर हेला गर्नुपर्ने कुरो त छैन नि शक्ति हुनु पऱ्यो भन्ने कुरा हो त्यो अध्ययन त गर्नु पऱ्यो नि अनि त्यसका इलिमेन्ट्सहरू अध्ययन गर्नु पऱ्यो नि त्यसकारण मैले भन्छु कि सम्पूर्ण साहित्यका इलिमेन्ट्सहरूको अध्ययन नगरिकन
खुसी चार लाइन लेखेर भएन है भन्ने
गीत त हामी अर्काको सुनेर पनि त्योबाट पनि अभ्यास भन्छ क्या संस्कृतमा प्रतिभा व्युत्पत्ति र अभ्यास लेख्न सक्छौँ तर आफूलाई विशेष बनाउने हो भने आफूलाई अरूभन्दा भिन्न म प्रयोग गर्छु नयाँ किसिमले भनेर बनाउने हो भने भाषाको खेल कसरी खेल्ने र यहाँ नभएको भाव के लेख्ने भन्दा त पहिले भएको कि नभएको त ठम्ब्याउनु पर्यो नि त्यसको लागि अध्ययन चाहिँ पनि जरुरी छ
म फेरि सङ्गीतकारतर्फै फर्केँ सुरेशजी हाम्रो यो गजल अथवा गीतकै पनि सङ्गीतकारहरू बिच प्रतिस्पर्धा अलि बढी छ प्रतिस्पर्धा भनेको अस्वस्थ प्रतिस्पर्धा मैले भन्न खोजेको एउटाले अर्कोकोलाई ठिक बेठिक छुट्याउने पद्धति कतिको छ त्यसले गर्दा पनि हाम्रो यो गजल गायनको चाहिँ नि ऊ छायामा पर्नु मतलब अलिकति कम गुणात्मकतामा विकास हुन नसकेको अवस्था छ कि छैन
अब छ कस्तो छ भने एउटा कुरा नेपालमा भन्दा पनि हाम्रो समकक्षीहरूमा हामीसँग एकदमै छ जस्तो गायकहरू मनोज राज हरिलम साल समालोचकहरू अनमोल मणि लगायत मिलन कोइरालादेखि लिएर जति पनि हामी समकक्षी व्यक्तित्वहरू छौँ अथवा भनौँ अरू साथीहरू छौँ हामीले कमेन्ट गर्छौँ तँले यो गरेछ तँले
छलफलको कुरा भयो छलफलको कुरा प्रतिस्पर्धाको कुरा
स्वस्थ प्रतिस्पर्धा अब अस्वस्थ प्रतिस्पर्धा कस्तो हुन्छ भने उही तपाईँको हेर्ने नजर कस्तो छ होला कतिपय ठाउँमा मेरै कुरा काटिन्छ होला नजानेर मैले अरूको कुरा काट्छु होला म राम्रो अरू नराम्रो भन्नु मैले मिल्दैन होइन तर मैले जहाँसम्म लाग्छ यो एकदम टोटल्ली व्यक्तिगत एटिट्युडनल कुरा हो तर त्यसले सङ्गीतलाई असर गर्ने नगर्ने भन्ने कुरा हुँदैन कुरै काटेर पनि मान्छेले राम्रो गर्न खोजिरहेको हुन्छ
मतलब कुरा काट्ने पद्धति भयो भने पनि हाम्रो काममा चाहिँ
असर गर्दैन त्यस्तो केही पनि गर्दैन
केशवजी तपाईँलाई लाग्दैन हाम्रो नेपालका सङ्गीतकारहरूलाई एउटा चाहिँ नि गजलको गजल सम्बन्धी काम गर्ने संस्थाहरूले अथवा कृष्णहरि सर जस्तो चाहिँ नि सल्लाहकारको वेट डिजर्भ गर्ने व्यक्तित्वहरूले एउटा कार्यशालाको आयोजना गर्नु जरुरी छ ताकि हाम्रो नेपाली गजलको साङ्गीतिक आकाश उच्चो भएर जाओस्
त्यो एकदमै छ सरसँग मैले एकचोटि घनेन्द्र ओझाजीले कुरा गरेको पनि सुनेको थिएँ यस्तो कार्यशालाको होइन र अनाम मण्डलीले गर्न खोज्या पनि हो यो खोजिरहेको छ सङ्गीतकारहरूलाई चाहिँ ल्याएर सङ्गीतकारहरूलाई पहिलो कुरो गजल बुझाउनु पर्यो
सबैले बुझेका छैनन्
म चाहिँ यहाँ यो त्यो भन्ने कुरा होइन होइन एकाध सङ्गीतकारहरूले गजल बुझ्नु भएको छ जो चाहिँ कुनै सङ्गीतकारको चाहिँ गजलकारहरूसँग चाहिँ नजिक हुनुहुन्छ उहाँहरू नियमित संसर्गमा हुनुहुन्छ र उहाँहरूले सङ्गीत गर्दाखेरि पनि त्यो चाहिँ सँगै बसेर गर्नुहुन्छ उहाँहरूले बुझ्नु भएको छ तर जो गजल नबुझिकन सङ्गीत गरिरहनु भएको छ उहाँहरूले नै चाहिँ नेपाली गजलको सङ्गीतलाई बिगार्नु भएको म यो कुरा एउटा प्रतिनिधि श्रोताको हैसियतले मलाई यो कुरा भन्न मैले नहिचकिचाइकन म यो कुरा भन्न सक्छु किनकि मैले अघि पनि कुरा उठाएँ गजलकामा चाहिँ अर्थ प्रदान केन्द्रीय अर्थ प्रदान के कुरा हो गजलको काफिया भनेको के हो गजलको रदिफ भनेको के हो त्यो कुरा थाहा नपाइकन यहाँ चाहिँ गजलमा सङ्गीतहरू गरिएका छन् के सङ्गीत भरिएको छ खासमा चाहिँ इन्डियन सङ्गीतकारहरूले चाहिँ काफियालाई यति मजाले खेलाएको हुन्छ होइन कतिपय अवस्थामा जब चाहिँ गजलको पूर्ण चाहिँ अर्थ नै काफियामा केन्द्रित छ भने उनीहरूले त्यो काफियालाई यति मजाले खेलाइदिन्छन् अनि रदिफमा गएर चाहिँ काफिया चाहिँ केन्द्रीय छ भने होइन रदिफमा गएर चाहिँ अर्थ केन्द्रित छ भने उनीहरूले त्यसलाई रदिफलाई खेलाइदिएका हुन्छन् र मलाई लाग्छ मैले सुनेको कुरा मेहदी हसन पनि गजल एकचोटि कसैले दिइसके पछाडि त्यो आफै हेर्नुहुन्थ्यो पहिले अनि सच्याउनुहुन्थ्यो अरे होइन सच्याउँदाखेरि उहाँले चाहिँ गाउँदाखेरि त्यो बिटमा बस्छ बस्दैन त्यो मेलोडीमा ठ्याक्कै टिप्छ टिप्दैन नटिपेको चाहिँ धेरै गजलको चाहिँ धेरै गजलकारहरूको गजल चाहिँ उहाँले नगाउनु भएको पनि इतिहास रहेछ र पछिल्लो समयमा त्यही ट्रेन चाहिँ हरिहरन म चाहिँ मैले हरिहरनको गजलहरू केही सुनेको छु होइन र हरिहरनमा चाहिँ त्यो शब्दहरू छानेर भएन भने नगाइदिने के लाग्छ सङ्गीतकारहरूले पनि नगरिदिने कि मलाई त के लाग्छ भने त्यो ट्रेन छ अनि किनकि सङ्गीतकारहरूलाई चाहिँ गजल बुझाउन आवश्यक छ म अर्को यहाँ एउटा नेपाली सङ्गीतकारहरूको चाहिँ के कुरा गर्छु भने पहिलो कुरो नेपाली सङ्गीतकारहरू केही केही गजलहरू चाहिँ दबाबमा परेर पनि सङ्गीत गर्नुहुन्छ है यो दबाबमा परेर सङ्गीत गर्दाखेरि कतिपय
होइन धेरै
होइन दबाबमा परेर सङ्गीत गर्दाखेरि के हुन्छ कतिपयलाई चाहिँ के लाग्छ भने कतिपय जस्तै म चाहिँ गजल गाउँदाखेरि म लेख्दाखेरि गुनगुनाउँदै लेख्छु र कतिपय गजलहरूमा आफ्नै मेलोडी पनि बन्या हुन्छ होइन चाहिँ त्यो हुँदाखेरि गुनगुनाउँदै जसले गजल लेखिन्छ होइन त्यो चाहिँ अरू गीतसँगको चाहिँ त्यो बिटसँग तुलना गरेर पनि त्यसको मिटर मिल्या हुन्छ कि कतिपय अवस्थामा अनि त्यो चाहिँ मैले लेखेको गजल सुरेशजीकोमा पुग्यो भने सायद सुरेशजीलाई त्यसमा सङ्गीत गर्न त्यति धेरै गाह्रो नपर्ला होइन पहिलो कुरो सुरेशजीले गजल बुझ्नु भएको छ है र गजलको मर्म बुझिसकेपछि र त्यो मेलोडीसँग चाहिँ थोरै लयात्मक छ त्यसमा आक्षरिक संरचना मिलेको छ भने त्यो पर्छ तर अर्को कुरो के हो भने उहाँहरू दबावमा परेर पनि गर्नुहुन्छ अघि मैले भनिहालेँ उहाँले वर्तमानका लागि मात्रै सङ्गीत गर्नुभएको छ उहाँले त्यो कुरालाई इन्कार पनि गर्नुभयो खासमा त्यो कुरा पनि हो अनि अर्को कुरा के हो भने केही गजलकारहरूले चाहिँ केही सङ्गीतकारहरूले चाहिँ यो गजल बजारमा आएछ गजलले बजार पिटिरहेछ गरिदिउँ न त गजलको सङ्गीत बा चाहिँ हिट भइहाल्छ कि भन्ने तरिकाले चाहिँ कतिपय कतिपय त विदेशमा बसेहरू म तपाईँको चाहिँ सङ्गीत गर्नु पऱ्यो भनेर गजल मागेर उतैबाट पैसा मागेर चाहिँ यहाँ सङ्गीत गर्ने सङ्गीतकारहरू पनि हुनुहुन्छ कि त्यो वास्तविकता हो होइन यी कुराहरू मिडियामा नआउनु कुरा एउटा हो चर्चामा बजारमा त यी कुराहरू छन् नि त यी कुरा कतिपय त पीडित पनि हुनुहुन्छ यस्ता सङ्गीतकारहरूसँग सङ्गीतकारहरूबाट अनि अर्को कुरा सुरेशजीले पनि मलाई लाग्दैन गजलको सङ्गीत गर्दाखेरि नव प्रतिभालाई खोज्नु भएको छ सुरेशजीसँग जो सम्पर्कमा पुग्नु भएको छ उहाँको चाहिँ गजल कतिपय बाध्यतामा परेर गर्नुभएको छ कतिपय मन लागेर गर्नुभएको छ कतिपय मागेर गर्नुभएको छ जो सम्पर्कमा पुगेको छ तर उहाँले खोजेर चाहिँ गर्नुभएको छ जस्तो लाग्दैन
100% छैन तपाईँले भनेको सही कुरामा 100% सही
त्यसमा सर सरको केही राय
होइन अब यस्तो हुन्छ हेर्नुहोस् अब मलाई अहिले आएर यहाँ बोल्न पनि डर लाग्यो प्रतिनिधि श्रोता पात्र भन्दा यस्तो कडा मान्छेलाई ल्याइदिनु अरू श्रोता कस्तो हुनुहुन्छ मलाई एकदम खुसी पनि लाग्यो एटलिस्ट गजलले यत्रो बहस पाउने स्थान पाएछ र अर्को खुसी के लाग्यो भने यो गजलमा त सङ्गीतकार प्रमुख हुँदो रहेछ भन्ने कुरा उहाँले प्रस्ट्याइदिनु मैले हिजोसम्म के मान्थेँ भने गजलकारहरू प्रमुख हुन् गजलको शब्दले त्यसमा लय बोकेका हुन्छ किनभने मैले अहिलेसम्म जति पनि सङ्गीत गरेका छु डाक्टर बराल सरको मैले सङ्गीत गर्दिनँ उहाँको शब्दले मलाई सङ्गीत गराउँछ होइन र म अझै पनि के मान्छु भने गजल भने
बराल सर र तपाईँको वेटमा चाहिँ त्यो हुन पनि सक्छ तपाईँले भनेको कुरा लागू हुन सक्छ र उहाँको एडिट गर्ने ठाउँ नरहोस् तर अनि सबैको त्यो रहँदैन
मैले भन्न खोजेको थोरै व्यङ्ग्य पनि होला राम्रो पनि होला कुरा गर्नलाई होइन गजल भनेको अहिले पनि मेरो लागि गाइडेन्स हो गजलका शब्दले मलाई डोराउँछ हिजो पनि हामी बसेर एउटा सङ्गीत गऱ्यौँ होइन हरेची इच्छा जीवनमा केवल अभाव तिम्रो भुल्नै सकिनँ मैले कस्तो प्रभाव तिम्रो त मैले सङ्गीत गरेँ
क्रस क्वेसन है तपाईँलाई कृष्ण हरि सरको बाहेक एउटा सिकारो गजलकारको गजल दियो भने पनि डोराउँछ त्यो गजल
100% मेरो एल्बम हेर्नुभयो भने मैले अहिलेसम्म 9 गजल एल्बम गरेँ कृष्ण हरि बराल सरसँग 2 मात्र एल्बम छ सो हाउ क्यान यु ब्लेम मी कि मैले नयाँ मान्छेसँग काम गरेन अब म त
मैले मेरो प्रश्न सायद बुझाउन सकिनँ मैले बुझे मेरो गजलको गजलले पनि तपाईँलाई नै डर तपाईँलाई तान्छ तपाईँको त्यहाँ प्रभाव रहँदैन त्यो गजल
मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ दुनियाँको कामै यही हो जति जल्छन् चल्न देऊ माधव ढकालको गजल
दुनियाको कामै हो दुनियाको कामै
बुलबुल एउटा इरानी चरा।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
बुलबुल एउटा इरानी चरा। उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति। बुलबुल
आँखा भिजाई भल गर्छ मान्छे, आँखा भिजाई भल गर्छ मान्छे, विश्वास गर्दा छल गर्छ मान्छे, सोच्दैन आफ्नो कमजोर पक्ष, सोच्दैन आफ्नो कमजोर पक्ष, व्यर्थै रिसाई कल गर्छ मान्छे, विश्वास गर्दा छल गर्छ मान्छे, सामान्य सस्तो सजिलो नहेरी, सामान्य सस्तो सजिलो नहेरी, गाह्रो कुरामै बल गर्छ मान्छे, विश्वास गर्दा छल गर्छ मान्छे, थाहै नपाई जब प्रेम हुन्छ, थाहै नपाई जब प्रेम हुन्छ, त्यो याद कैयौं पल गर्छ मान्छे, आँखा भिजाई भल गर्छ मान्छे, विश्वास गर्दा छल गर्छ मान्छे। यो गजल गोर्खाका जीवन श्रेष्ठको गजल थियो। यो गजल वाचन सँगसँगै रात्रि प्रस्तुति बुलबुलमा पुनः स्वागत छ। हामी कृष्ण हरि बराल, गैरे सुरेश र केशव भट्टराईसँगको छलफलमा छौं र यो छलफल केही बेर म रोक्छु। यो चरणमा हामी केही सूचनाहरू बुलबुल मार्फत सम्प्रेषण गर्दैछौँ। पहिलो सूचना उज्यालो 90 नेटवर्ककै कार्यक्रम देश परदेशबारे छ। हरेक मंगलबार बिहान 8 बजेको नेपाल खबरपछि प्रसारण हुने कार्यक्रम देश परदेशमा साहित्यिक स्तम्भ शुरू भएको छ। त्यस स्तम्भमा गजल, कविता, भावना, लघुकथा आदि तपाईँका सामग्री तपाईँ पठाउन सक्नुहुन्छ। बुलबुलमा जस्तै गरी त्यस कार्यक्रमको साप्ताहिक स्तम्भमा म वाचन गर्न आउनेछु। त्यसका लागि तपाईँले हामीलाई कार्यक्रम देश परदेशकै इमेल ठेगानामा इमेल पठाउनुपर्नेछ। इमेलमा आफू बसेको देशको नाम र नेपालमा आफ्नो ठेगाना कुन हो त्यो पनि उल्लेख गरेर पठाउनुहोला। कार्यक्रम देश परदेशको इमेल ठेगाना desh@unn.com.np रहेको छ र म एकपटक फेरि जानकारी गराउँ, प्रवासमा रहेका नेपालीहरूले मात्रै यसमा आफ्ना सामग्री पठाउन सक्नुहुन्छ। अब अर्को सूचना अनाम मण्डलीको छ। अनाम मण्डलीले यो भदौ महिनाभर गजलका विशेष कार्यक्रमहरू गरिरहेको छ। अब बाँकी कार्यक्रमहरू पर्सि भदौ 14 गते शुक्रबार बानेश्वरको हिमालयन व्हाइट हाउस कलेजमा दिउँसो 1 बजे विद्यालय स्तरीय गजल वाचन प्रशिक्षण कार्यक्रम गर्दैछ। त्यस्तै 15 गते शनिबार सोही ठाउँमा त्यसै समयमा गजल वाचन प्रतियोगिता पनि हुँदैछ। अघिल्लो दिन प्रशिक्षण र भोलिपल्ट प्रतियोगिता रहेको छ। त्यस्तै अनाम मण्डलीको अर्को कार्यक्रम मुख्य भदौ 21 र 22 गतेको विशेष रहनेछ। 21 गतेको कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो 1 बजे हुनेछ। त्यस दिन गजलको कार्यपत्र प्रस्तुति र टिप्पणीको कार्यक्रम रहनेछ। अन्तिम दिन भदौ 22 गतेको कार्यक्रममा हुनेछ। त्यस दिन जमलस्थित राष्ट्रिय नाचघरमा दिउँसो 1 बजे हुने कार्यक्रममा राष्ट्रिय गजल गायन प्रतियोगिता हुनेछ। समसामयिक गजल वाचन पनि हुनेछन् र सेतुराम पुरस्कार वितरण, स्रष्टा सम्मान लगायतका कार्यक्रमहरू हुनेछन्। अनाम मण्डलीका यी कार्यक्रमहरूमा उज्यालो 90 नेटवर्कको सहकार्य रहनेछ। अनाम मण्डलीको कार्यक्रमबारे विस्तृत जानकारीका लागि अनाम मण्डलीका अध्यक्ष बलराम दाहाल 98 41 56 27 72 वा सदस्यहरू शैलेन्द्र अधिकारी 98 57 97 494 र केशव भट्टराई 98 54 65 27 सम्पर्क गरी थाहा पाउन सक्नुहुन्छ। गजल सिक्न वा गजलको अवस्थाबारे थाहा पाउनका लागि अनाम मण्डलीको यो वार्षिक कार्यक्रम प्रभावकारी रहन्छ भन्ने मैले अनुमान गरेको छु। त्यसैले बुलबुलमा कतिपय बुलबुलिनले गजल सिक्ने खालका इमेलहरू गरिरहनु भएको छ, उहाँहरूलाई म अझ विशेष आग्रह गर्छु, यस्ता कार्यक्रमहरूमा सम्भव भयो भने समय मिलेसम्म पुग्दा फाइदाजनक नै हुनेछ। अर्को एउटा सूचना छ सुर्खेतदेखि गणेश कणेल विवशले पठाउनु भएको। भदौ 15 गते मोती जयन्तीको विशेष अवसर पारेर मध्यपश्चिम गजल प्रतिष्ठान शाखा सुर्खेतले वृहत साहित्यिक जमघट तथा स्रष्टा सम्मान कार्यक्रम गर्दैछ। यो सुर्खेत क्याम्पसमा शिक्षाको डाइनिङ हलमा हुँदैछ। सुर्खेतमा बिहान 11 बजे हुनेछ र त्यस कार्यक्रममा गणेश कणेल विवशको एउटा साङ्गीतिक गजल पनि विमोचन हुने कार्यक्रम रहेको छ। मन्द मन्द नसाभित्र खुन बनी आऊ, मन छुने सारङ्गीको धुन बनी आऊ, शिव परियारको स्वर र बीबी अनुरागीको सङ्गीत रहेको गणेश कणेल विवशको यो गजल त्यस कार्यक्रममा सार्वजनिक हुने कार्यक्रम रहेको हामीलाई जानकारी गराइएको छ। अस्तिको साता पनि मैले एउटा जानकारी सुनाएँ, बुलबुललाई नेपालमा मात्र होइन प्रवासका भूमिहरूबाट पनि ज्यादै माया गर्नेहरूको संख्या बढ्दै गएको महसुस गरेको छु। हप्ताभरिको थकित मन र मस्तिष्कमा नेपालीपनको आभास भएको सबैको प्रतिक्रिया छ। यस्तो बेला नेपाली मन धड्किन्छ अवश्य र आत्मा चाहन्छ तुरन्त उडेर आफ्नो मातृभूमि पुगौँ र आफ्नै माटोको गन्धमा रमाऊँ। तर हामी बाध्य छौँ, पखेटा काटेको चरी सरह समयले ल्याएर यथार्थमा पछारिदिन्छ अनि हामी प्रवासमै रहन बाध्य छौँ। तर प्रविधिले अब विश्वलाई एउटा गाउँ बनाइसकेको छ। विदेशमा हुने गरेका गजल कार्यक्रममा बुलबुल चरी पनि उड्न रहर गर्छ र बुलबुलकै माध्यमले त्यताका नेपाली गजलकारका आवाज उडाएर स्वदेश ल्याउने जमर्कोमा छ। यसर्थ सबै बुलबुलेन समक्ष उद्घोष गरेको अब बुलबुलमा क्रमशः हामी प्रवासका गजलकारहरूका आवाजलाई पनि स्थान दिँदैछौँ। आशा छ यसले सबैमा खुसी ल्याउनेछ। गएको साता थोरै बताउँदा मैले यसलाई कसरी बताएँ, कतिपय साथीहरूले अहिले नै इमेलबाट आफै पठाउने क्रम पनि सुरु गरेको पाएँ। त्यसरी एक्ला एक्लैको आवाजलाई प्रसारण गर्न थालियो भने अव्यवस्थित बन्न जान्छ। त्यसैले सम्भव भएसम्म बुलबुल सुन्नेहरूको कुनै भेला मार्फत अथवा नभए कुनै गजल कार्यक्रममा रेकर्ड गरेर राम्रो प्राविधिक क्वालिटी सहितको अडियोको हामी पर्खाइमा छौँ। करिब एक महिनापछि हामी यस विषयमा कसरी गर्ने वा कुन देशका लागि कसले जिम्मा लिने भन्ने विषयमा छलफलमै रहन्छौँ र त्यसपछि सुरु गर्ने सोचमा छौँ। यसर्थ तपाईँका सल्लाह सुझाव वा प्रतिक्रिया पाउने आशामा छौँ। बुलबुलको इमेल ठेगाना एकपटक सम्झाउँछु, bulbul@unn.com.np। हामी कृष्णहरि बराल, गैरे सुरेश र केशव भट्टराईसँग नेपाली गजल गायन विषयमा छलफल गरिरहेका छौँ। यसै बीचमा यी केही सूचना र जानकारीपछि अब फेरि म छलफललाई अघि बढाउँछु। त्यसभन्दा अघि गायनको चर्चा परिचर्चा चलिरहेकोले नेपाली गजल गायनमा यति अति धेरै चर्चामा आएको एउटा गजल अब सुन्दैछौँ। शीतलगिरीको गजलमा प्रमोद खरेलको सङ्गीत र उनकै स्वरमा अब सुनौ, म बिना कसै कसैलाई मुस्किल छ पोखरामा, म छु आज धेरै पर मेरो दिल छ पोखरामा।
कसै कसैलाई मुस्किल छ पोखरामा, म बिना कसै कसैलाई मुस्किल छ पोखरामा, म छु आज धेरै टाढा, म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा, हो म छु आज टाढा, मेरो दिल छ पोखरामा। सँगै हाँसिदिन्थे रुदा सुछिदिन्थे, हाँसा सँगै हाँसिदिन्थे रुदा सुछिदिन्थे, हाँसा सँगै हाँसिदिन्थे रुदा सुछिदिन्थे, फेवा ताल झै आजासु खेवा ताल जासु, तिल पिल छ पोखरामा, हो खेवा ताल जासु, तिल पिल छ पोखरामा, म बिना कसै कसैलाई मुस्किल छ पोखरामा,
yeah।
अंधकार मा गुजरी राछ मेरो जीवन यहाँ अंधकार मा गुजरी राछ मेरो जीवन यहाँ अंधकार मा गुजरी राछ मेरो जीवन यहाँ मेरो जुन उतै हुदा मेरो जुन उतै हुदा झिलमिल छ पोखरामा हो मेरो जुन उतै हुदा झिलमिल छ पोखरामा म बिना कसै कसैलाई मुश्किल छ पोखरामा म छु आज धेरै टाढा म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा हो म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा हो फेवा ताल झै आज छु दिल दिल छ पोखरामा हो मेरो जुन उतै हुँदा
बुलबुल एउटा इरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क
बुलबुल एउटा इरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल
आकर्षण र मनपराईमा फरक छ बुझिराख्नु आकर्षण र मनपराईमा फरक छ बुझिराख्नु चर्को बोली र कराईमा फरक छ बुझिराख्नु जहिले पनि तिमीलाई सम्झने बहानामा जहिले पनि तिमीलाई सम्झने बहानामा एक्लै बस्नु र हराईमा फरक छ बुझिराख्नु चर्को बोली र कराईमा फरक छ बुझिराख्नु कहिलेकाहीँ तिमीले गाली गरे जस्तो गर्दा कहिलेकाहीँ तिमीले गाली गरे जस्तो गर्दा मौन बस्नु र डराईमा फरक छ बुझिराख्नु चर्को बोली र कराईमा फरक छ बुझिराख्नु साह्रै सोझो नबनहै स्वार्थी रहेछ यो दुनियाँ सारै सोझो नबनाई स्वार्थी रहेछ यो दुनियाँ चिल्लो घस्नु र कुरा गराईमा फरक छ बुझिराख्नु आकर्षण र मनपराईमा फरक छ बुझिराख्नु चर्को बोली र कराईमा फरक छ बुझिराख्नु चितवनको रत्ननगर टाँडीका गणेश आचार्य सहयोगी मित्रको गजल थियो यो यसलाई वाचन गरेर सुनाएँ मैले उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुलमा केही बेर अघि केशवजी संगीतकारले गजलकारका शब्दहरूलाई राम्रोसँग हेरेर बुझेर र आवश्यक परे सम्पादन पनि गरेर संगीत भर्नुपर्छ भन्दै हुनुहुन्थ्यो यसका लागि संगीतकार आफै गजलमा पोख्त हुनुपर्छ भन्दै हुनुहुन्थ्यो भने संगीतकार गैरे सुरेशको भनाइ थियो गजलकार भनेको राम्रा शब्द मिलाएर रचना गर्ने व्यक्ति हुन् र हामीले उनीहरूका शब्द सम्पादन गर्नु नै पर्छ भन्ने छैन म चाहिँ गजलकारका शब्दहरूले तानिन्छु संगीत गर्दा भन्ने उहाँको आफ्नो भनाइ राख्नुभयो यो छलफल अलि बहसकै रूपमा जान लागेको देखे पनि मैले यसलाई पुरै रोक्न चाहिन कारण कतै यो बहसले नयाँ आउने संगीतकार वा गजलकारलाई राम्रो पाठ पो पढाउँछ कि हामीलाई त एउटै स्वार्थ छ जसरी पनि नेपाली संगीतको क्षेत्रमा दमदार नेपाली गजलहरू गाइनु पर्यो ताकि हाम्रा साङ्गीतिक गजलहरूमा रमाउन सकौँ र तिनकै मूर्छनाहरूमा हामी डुब्न सकौँ म गैरे सुरेशतर्फ फेरि फर्कँदैछु तपाईँको भनाइले त अब सबै गजलकार एकदम दमदार मात्रै छन् हाम्रो
एकदम दमदार छन्
कसै पनि कमजोरी छ
तर अब आएर थोरै इन्फेरियर कम्प्लेक्सिटी के भयो भने गजलकारले सङ्गीतकारलाई दोष दिन थालेछन् तर दोषै दिएर पनि हामी त माथि पर्न थालेछौँ म त खुसी छु त्यो हिसाबले समीक्षा गर्नेले कृपया यो नभुलिदिनुहोस्, सङ्गीतकार भनेको सरले पहिले भन्नुभयो द्याट इज सेकेन्डरी पार्ट, फर्स्ट पार्ट भनेको प्राइमरी पार्ट भनेको गजलकार स्वयं हो। सङ्गीतकारलाई दोष दिएर गजलकार उम्किने ठाउँ छैन यहाँ।
यो विवादलाई मैले आज थाती राखेँ यो कार्यक्रममा, हाम्रो समय सकिने लाग्यो भएर म प्रसङ्गलाई बदलेर कृष्णहरि सरपट्टि आउँछु। तपाईँले नै अघि मिडियालाई चाहिँ प्रचारको लागि र सर्वोपरि स्थान हासिल गर्न सक्ने अवस्थाको पनि कुरा गर्नुभयो। एउटा विवाद रहिआएको छ कृष्णहरि सर, म तपाईँलाई चाहिँ राखौँ होला यो भन्नु, हामीले हिन्दी उर्दू गजल मिडियामा बजाउनु उपयुक्त हो कि होइन, यसलाई एकदम हो र होइन मात्रै उत्तर मैले सर खोजिरहेको छु।
अहिलेको जमानामा मैले अब यही मात्रै गर्नुहोस् भन्न मिल्दैन, यसै पनि अब हुन त के भन्छन् भने स्वतन्त्रता भन्ने कुरो एउटा मिथक हो भन्छन् मान्छेहरूले, कि भन चाहिँ सबैले स्वतन्त्र हुनुपर्छ यति पाउनुपर्छ भन्छ अरे, कोही पनि हुँदैन अरे पुरा चाहिँ कुरा मात्रै हुन्छ अरे, कुनै पनि देशमा हुन्न भन्छन्। अब स्वतन्त्र देशमा गणतन्त्र देशमा यो गर्न हुँदैन त्यो गर्न हुँदैन अर्काको ल्याउन हुँदैन, राम्रो कुरो नआउने हो भने कसरी सिक्ने, यो एउटा कुरा हो। त्यसकारण बजाउन हुँदैन त मैले भन्दै भन्दिनँ, तर कुरो के हो भने गजलको कार्यक्रम चलाउने नाममा हिन्दी मात्रै बजाएर अब नेपालीमा पनि यत्रो बदल आइसक्यो भन्ने कुरो भइसकेपछि यसलाई नकारात्मक ढङ्गले लिएर जान मिल्दैन। बढी समय नेपालमा हामी भएको हुनाले र हामी नेपाली भएको हुनाले पहिलो कुरा किन पनि म भन्छु भने हामीलाई संस्कृतिसँग पहिचान गराउने, भाषासँग पहिचान गराउने, भाषा सिकाउने मेन कुरो भनेको साहित्य रहेछ, त्यसमा पनि सङ्गीत सिनेमा गीत गजल रहेछ। कारण के भने हामीले हिन्दी पढेनौँ तर हामी हिन्दी बुझ्छौँ, हिन्दी बोल्छौँ, के गर्दा त्यो हिन्दी सिनेमा हेर्दा हेर्दै र हिन्दी गीत सुन्दा सुन्दै हामी त्यो अवस्थामा पुग्यौँ, हिन्दी गीत पनि लेखिदिन्छौँ अहिले त्यही सुनेको भन्दै भने सङ्गीतको त्यो जुन गुण छ त्यसलाई ग्रहण गरेर
त्यसलाई हिन्दी भाषीको प्रभाव भन्ने कि नभन्ने, हामी माथि सांस्कृतिक प्रभाव भन्ने
होइन 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 भन्न सकिन्छ, जे भनौँ नि जसले पनि कुनै पनि देशले आफ्नो प्रभाव पार्न त छोड्दैन, हामी खोज्छ नि, हामीले पनि खोज्नुपर्छ, हामी पनि नेपालीमा यस्ता गजलहरू लेखौँ,
हामीले इन्फेरियर हुनु जरुरी छ त्यो कुराले कि छैन,
बिल्कुलै छैन, त्यो त हाम्रो समूह नै सानो छ।
भनेपछि हाम्रो देशभित्र पनि त हिन्दी भाषीहरू छन् नि, फेरि
हिन्दी भाषी चाहिँ त्यो कम छन्, अत्यन्त न्यून छन्, तर हिन्दी बुझ्ने चाहिँ धेरै छन्। कारण के हो भन्दाखेरि त्यतापट्टिको साहित्य संस्कृतिको त्यो वर्ता जुन उठान भयो नि त्यसले गर्दा
भने यसरी भाषाको प्रभाव हामीलाई पर्नुमा हामीले पोलिटिकल चिजसँग जोडेर हेर्नु जरुरी छ,
जरुरी छैन, जरुरी छैन, बिल्कुलै पोलिटिकल प्रभाव पर्दैन थियो भने पनि हिन्दी गीत र सङ्गीत सिनेमाले हामीलाई प्रभाव पारेकै हो, त्यसैबाट हामीले सिकेका हौँ। मैले यस्तो ठाउँ देखेको छु यहीँ काठमाडौँमा जो नेपाली बुझ्दैनन् हिन्दी बुझ्छन्, त्यो किन बुझे भन्नुहुन्छ भने रामायण बनाइदियो, महाभारत बनाइदियो, अनि त्यो सँगै बसेर छोराछोरीसँग हेर्न थाले, अनि बुढाबुढीहरूलाई अब धर्मतिर अलिकति रुचि जानु स्वाभाविकै हो, नेवारी उसको कुरो गर्दैछु, छोरालाई के भन्यो के भन्यो भनेर त्यो महाभारत रामायण सोद्धा सोध्दै हिन्दी बुझ्ने भए यो के हो त हाम्रो त्यो भनौँ न, त्यो साहित्य र सङ्गीतले हामीलाई दियो भने हामीले पनि राम्रा गजल लेखेर राम्रो सङ्गीत हालेर नेपाली भाषालाई पनि प्रसारण गर्न सक्छौँ, हाम्रो संस्कृतिलाई बाहिर हिन्दी भएर ठाउँ पनि पुर्याउन सक्छौँ, होइन? हामीले अब यहाँ प्रसारण गऱ्यौँ भने या हाम्रो तराईतिरका एफएमबाट नेपाली प्रसारण गऱ्यौँ भने त्यो नजिक नजिक जहाँ जहाँ सुनिन्छ तिनीहरूले नेपाली भाषा सुन्छन्, के को लागि? सङ्गीतको लागि पनि सुन्छन्। जसरी अहिले अङ्ग्रेजी गीत अङ्ग्रेजी नबुझे पनि मान्छेले सुन्छ कतिले, भने यो कुरा हो। त्यसले गर्दा हाम्रा कार्यक्रमहरूमा ठिक छ हप्ताको एक दिन या हप्ताको दुई दिन आफ्नो अनुकूल पारेर, अब फेरि कमर्सियल कुरो पनि होला, यो यसमा विज्ञापन दिन्छु भन्ने कुरा पनि होला,
सङ्ख्याकै हिसाबले नै पनि कुरा गर्दाखेरि र गुणकै हिसाबले कुरा गर्दा मात्रै हो अहिले,
त्यो चाहिँ हामी गरौँ तर नेपालीलाई चाहिँ प्रमुख स्थान दिउँ म भन्छु।
सूर्यजी, जस्तो अब अघोषित रूपमा तपाईँहरूको अहिले प्रत्यक्ष गुरु सङ्गीतमा नहुनुभएकै जस्तो अवस्था तपाईँ लगायत अरू सङ्गीतकारहरूको पनि प्रतिनिधित्व गरेर भन्नुभयो भने म बुझ्दैछु, भनेपछि त्यति बेला तपाईँहरूलाई अप्रत्यक्ष रूपमा एकलव्य अध्ययन गर्नलाई हिन्दी उर्दू गजल साङ्गीतिक गजलले पक्कै पनि काम गरेका छन्,
एकदम अहिले गाइडेन्स भनेकै
थियो। तपाईँको विचारमा हिन्दी उर्दू गजल रेडियो कार्यक्रमहरूमा गजलका कार्यक्रममा बज्दाखेरि तपाईँलाई आपत्ति छैन?
मलाई आपत्ति छैन, तर कति बजाउने भन्ने कुरा सरले भनिहाल्नुभयो,
गजल
भनेर गीत बजाउने या नबजाउने
प्रतिशत मिलाउनु पर्यो,
प्रतिशत
गजल र गीत छुट्याउन सक्नु,
जुन कुराबाट सिकिन्छ त्यो, किनभने यो भाषा साहित्य सङ्गीत भनेको ल्याङ्ग्वेजसँग भौगोलिक भौगोलिकतासँग त्यो त्यसको सम्बन्ध हुन्छ,
बोर्डर नराखौँ भन्ने,
बोर्डर नराखौँ त्यसमा केही फरक पर्दैन, तर सकेसम्म स्वदेशीलाई नै प्रमोट गरौँ।
श्रोताको हैसियतले अब तपाईँले पनि एउटा यदि यति यसको बारेमा आफ्नो विचार राख्नुहोस् न।
मेरो पनि विचार सरहरूसँग चाहिँ मिल्दोजुल्दो नै छ, किनकि हामीले पनि हिन्दी उर्दू गजलहरूबाट सिक्ने ठाउँमा चाहिँ धेरै छ कि, र त्यो सिक्नका लागि पनि कार्यक्रमहरूमा चाहिँ मिलाएर त्यसको ब्यालेन्स मिलाएर चाहिँ कार्यक्रमहरूमा पनि चाहिँ हिन्दी उर्दू गजलहरू बजाउनुपर्छ र चाहिँ त्यसले पनि के हुन्छ भने संस्कृतिको आदान प्रदान हुन्छ कि जस्तै चाहिँ म एउटै कार्यक्रम सुनिरहँदाखेरि त्यही कार्यक्रममा हिन्दी गजल सुन्छु त्यही कार्यक्रममा उर्दू गजल सुन्छु त्यही कार्यक्रममा नेपाली गजल सुन्छु भनिसके पछाडि त्यहाँ चाहिँ संस्कृतिको चाहिँ के हुन्छ त भन्दा मिश्रण हुन्छ अनि त्यहाँबाट चाहिँ अर्को नयाँ कुरा पनि आउन सक्छ यस कारण पनि हुन त मलाई लाग्छ चाहिँ उज्यालोबाट चाहिँ हिन्दी गजलहरू नबजाइयोस् भनेर पनि कतिपय मेरै साथीहरूले पनि नबजाए
त्यही हिसाबले पनि यो उत्तर सबैलाई हुने गरी म पनि कन्भिन्स हुनको लागि सोधिरहेको प्रश्न हो यो
मेरै साथीहरूले पनि यो नबजाएको भयो हिन्दी गजल नबजाएको भयो भनेर चाहिँ भनिरहेको अवस्थामा मैले चाहिँ के भनिदिनुपर्छ भने हिन्दी गजल उर्दू गजल अझै हामीले त्यहाँबाट सिक्ने कुराहरू धेरै छ र हामीले सिक्ने अवस्थासम्म जति पनि राम्रा कुराहरू सिक्नुपर्नेछ तिनैबाट सिक्नुपर्नेछ हामी अङ्ग्रेजीबाट सक्दैनौँ सिक्न होइन यस कारण पनि तपाईँले चाहिँ निर्धुक भएर चाहिँ ब्यालेन्स मिलाएर हिन्दी गजल बजाउँदा हुन्छ
हस् प्राध्यापक डाक्टर कृष्ण हरि बराल सर तपाईँलाई धेरै धेरै धन्यवाद सुरेश गैरीजी तपाईँ महोत्तरीमा रहँदै हुनुहुन्छ आजभोलि र काठमाडौँ आउनुभएको अवसरमा हाम्रो कार्यक्रमसम्म समय दिनुभयो हार्दिक आभार व्यक्त गर्छु म केशव भट्टराईजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद अब अर्को हप्तासम्मका लागि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे केशव भट्टराईको गजल वाचन गर्दै आजको कार्यक्रमबाट बिदा माग्दैछौँ आफ्नै जस्तो जिन्दगी यो ढोका बाहिर आफ्नै जस्तो जिन्दगी यो ढोका बाहिर बस्यो बनी अजनबी यो ढोका बाहिर अन्धकारमा कोठाभित्रै एक्लै थिएँ म अन्धकारमा कोठाभित्रै एक्लै थिएँ म जल्दै थियो एउटा दियो ढोका बाहिर बस्यो बानी अजनबी यो ढोका बाहिर ढकढकायो ढोका खोले कोही थिएन ढकढकायो ढोका खोले कोही थिएन सायद तिम्रै याद थियो ढोका बाहिर बस्यो बनी अजनबी यो ढोका बाहिर भित्र पस्न मनाही छ तिमी आइछौ भित्र पस्न मनाही छ तिमी आइछौ पढिनौ कि जानकारी यो ढोका बाहिर आफ्नै जस्तो जिन्दगी यो ढोका बाहिर बस्यो बनी अजनबी यो ढोका बाहिर
बुलबुल एउटा इरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल बुल।